الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. أفلم يدبروا القول أم جاءهم ما لم يأت آباءهم الأولين أم لم يعرفوا رسولهم فهم له منكرون أم يقولون به جنة بل جاءهم بالحق وأكثرهم للحق كارهون إلى الآخر سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وارنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو سورہ مؤمنون کی ان آیات کی تفسیر ہم پچھلی کلاس میں پڑھ رہے تھے، معارف القرآن جلد نمبر 6 سے معارف مسائل پڑھ رہے تھے کل کی کلاس میں. آج ہو سکتا ہے رمضان المبارک کا آخری دن ہو خلیج کے ملکوں میں، سعودی عرب اور قطر، کویت وغیرہ میں. تو اگر ایسا ہوا تو آج کی ایک کلاس جو ہے رمضان المبارک کے سلسلے کی آخری کلاس ہوگی، اور اس کے بعد جیسا کہ کل بتایا تھا کہ یہ سلسلہ انشاءاللہ جو ہمارا دین اسینشلز فار مین پروگرام ہے اس کے اندر سورہ مومنون کا سلسلہ چلے گا، اور دین اسینشلز فار ویمن کی جو کلاس ہے اس کے اندر سورہ انبیاء کی تفسیر جیسے پہلے چل رہی تھی وہی جاری رہے گی انشاءاللہ. دین اسینشلز فار مین میں بھی درس قرآن ہی ہوتا ہے، اور اس کا وقت جو ہے وہ پیر اور بدھ کو رات میں 8 بجے یا 8:30 بجے سعودی عرب ٹائم کے مطابق ہوتا ہے، اور پاکستان میں 2 گھنٹہ آگے ہوتا ہے اور انڈیا میں اس سے 2.5 گھنٹہ آگے کا ٹائم بنتا ہے. تو رات کو پیر اور بدھ کو رات میں ہوتی ہے کلاس درس قرآن کی، جس کے اندر یہ سورہ مومنون کا سلسلہ انشاءاللہ ہم جاری رکھیں گے. اب ہم یہاں سے پڑھنا شروع کرتے ہیں کہ اللہ تعالیٰ نے جو یہ ارشاد فرمایا، افلم یدبر القول ام جاءهم ما لم یأتی آباءهم الاولین، ٹھیک ہے، کہ کیا ان لوگوں نے دھیان نہیں کیا اس کلام میں، اس قول میں، یا یہ کہ آئی ہے ان کے پاس کوئی ایسی بات کہ جو ان کے آباؤ اجداد کے پاس نہیں آئی تھی، کوئی نئی بات آ گئی ان کے پاس، یہ جو ہدایت نامہ آیا ہے، یہ جو رسول آئے ہیں، یہ تو ان کے اس طرح کے رسول اور اس طرح کے ہدایت نامے تو ان کے آبا و اجداد کے پاس بھی آئے تھے. تو اس کی تفسیر میں حضرت مفتی شفیع رحمۃ اللہ علیہ لکھتے ہیں کہ ام ید افلم یدبر القول سے ام یقولون بہ جنہ، کیا یہ لوگ کہتے ہیں کہ ان کے اوپر یعنی رسول کے اوپر جن چڑھ گئے ہیں، مجنون ہو گئے ہیں، نعوذ باللہ. ٹھیک ہے، تو یہاں سے یہاں تک ایسی 5 چیزوں کا ذکر ہے جو مشرکین کے لیے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم پر ایمان لانے سے کسی درجے میں مانع ہو سکتی تھیں. ٹھیک ہے، مانع یعنی رکاوٹیں، منع کرنے والی، روکنے والی چیزیں. ٹھیک ہے نا، کوئی جینوئن کازز، کوئی جینوئن ریزنز جو کہ ان لوگوں کے نبی علیہ الصلوۃ والسلام پر ایمان لانے سے ان کو روک سکتے تھے. ٹھیک ہے نا، وہ کیا کہ ان میں سے ہر ایک وجہ کے منفی ہونے کا بیان اس کے ساتھ کر دیا ہے. ٹھیک ہے، یعنی وہ وجوہات تو ہم نے خلاصہ تفسیر میں پڑھ لی تھی کہ یہ وجہ ہو سکتی تھی کہ بھئی یہ کوئی نئی چیز ہے تو اس وجہ سے ہم اس کے اوپر ایمان نہیں لے کر کے آتے. ٹھیک ہے نا، یا یہ کہ یہ رسول جو ہیں یہ نعوذ باللہ مجنون ہیں، اس وجہ سے ہم ان کے اوپر ایمان نہیں لے کر کے آتے. ٹھیک ہے نا، یا یہ کہ یہ جو چیز ہے اس کا ہم سے کوئی تعلق نہیں ہے، کوئی فائدے والی چیز نہیں، اس وجہ سے ہم اس کے اوپر ایمان نہیں لے کر کے آتے. ٹھیک ہے نا، تو یہ ساری جو وجوہات تھیں نا، ان کے منفی ہونے کا بیان اس کے ساتھ کر دیا ہے اللہ تعالیٰ نے. حاصل اس کا یہ ہے، یعنی کنکلوژن اب یہاں پہ بیان کر رہے ہیں کہ کنکلوژن اس کا یہ ہے کہ جو وجوہ ان لوگوں کے لیے ایمان سے مانع ہو سکتی تھیں ان میں سے کوئی بھی وجہ موجود نہیں ہے، اور ایمان لانے کے لیے جو اسباب و وجوہ داعی ہیں وہ سب موجود ہیں. یعنی ایسے کنونسنگ آرگیومنٹس موجود ہیں کہ ان کو ایمان لے آنا چاہیے. ٹھیک ہے نا، ایسے کنونسنگ آرگیومنٹس موجود ہیں سارے کے سارے، اس لیے اب ان کا انکار अब क्यों अब ये इनकार कर रहे हैं, यानी जो रोकने वाली रुकावटें थी वो कोई है नहीं, और जो इस तरफ बुलाने वाली बातें थी, कन्विंस करने वाली बातें थी, वो सारी की सारी मौजूद हैं, तो अब क्यों ये इनकार कर रहे हैं भाई? राइट, तो अब फरमा रहे हैं कि अब इनका इनकार खालिस इनाद और हठ धर्मी के सिवा कुछ नहीं है। ठीक है ना, इनाद यानी दुश्मनी कि बस मैं इसकी बात नहीं मानूंगा, बेशक ये कितना ही अच्छा इंसान क्यों ना हो, बेशक ये जो है वो यानी कितनी अच्छी बातें क्यों ना करता हो, कितनी सेंसिबल बातें क्यों ना करता हो, और इसकी बातें जो है ना वो दिल को भी लगती हों और समझ में भी आती हों, और दूसरे लोग भी जो है मुझे समझा रहे हैं कि हाँ देखो इनकी बातों के अंदर इट मेक सेंस है ना, इसका इसकी लॉजिक बनती है, इसका फायदा बनता है, लेकिन चूंकि मुझे इस बंदे ये बंदा बस मुझे अच्छा नहीं लगता, हम कहते हैं ना अक्सर बस मुझे तो इसकी शक्ल ही अच्छी नहीं लगती ना, बस इस वजह से जो मैं इसकी बात नहीं मानूंगा। ठीक है ना, यही इनके साथ भी था। ठीक है ना, और इसी को फिर हठ धर्मी भी कहते हैं, जिद अनानियत हठ धर्मी सारी की सारी एक ही मानी रखती हैं बातें। ठीक है ना, तो इसके सिवा और कुछ नहीं, जिसका जिक्र इसके बाद की आयत में इस तरह फरमाया है, यानी अल्लाह ताला ने इसको भी जिक्र कर दिया कि इनकी इनाद और हठधर्मी जो है ना ये वजह बन रही है। तो अल्लाह ताला फरमाते हैं किस अंदाज में, बल जाअहुम बिल हक, बल्कि हक तो इनके पास आ गया है, वह अक्सरुहुम लिल हक कारिहुन, लेकिन हाल इनका ये है, ये वाव जो है ना इसका तर्जुमा और से तो करते हैं उमूमी तौर पर, लेकिन अरबी जुबान में एक वाव होता है हालिया, हाल बयान करने के लिए भी एक वाव यानी एक वो भी वाव ही होता है, लेकिन उसको वाव हालिया कहते हैं। ठीक है ना, तो उससे हाल बयान किया जाता है, तो इसका तर्जुमा जो है ना वो उर्दू मुहावरे में किस तरह से करेंगे कि हाल इनका ये है कि इनमें से अक्सर लोग जो है ना वो हक से कराहियत रखते हैं। ठीक है ना, वही पीछे बात हो चुकी है, कौन से हक से कराहियत रखते हैं, वर्ल्ड इवेंट्स वाले हक से कराहियत नहीं रखते, या जो है वो डॉक्टरों ने जो हक बात कह दी उससे कराहियत नहीं रखते, सियासतदानों ने बल्कि तारीख दानों ने जो हक बात कह दी उससे कराहियत नहीं रखते, बल्कि ये किस हक से कराहियत रखते हैं, जो हक जो है वो इनको इनका असल चेहरा दिखाता है, यानी आईने से कराहियत रखते हैं बेसिकली, जो इनको अपना असल चेहरा दिखा देना वो इनको बुरा लगता है। ठीक है ना, बाकी आप दुनिया के बारे में बताएं, आप जो है वो खाने पीने के बारे में बताएं, आप जो है वो किस्से कहानियां सही सही सच्ची सच्ची किस्से कहानियां बताएं, या आप दूसरों की बुराइयां बयान करें इनके सामने, दूसरों के बारे में आप उनके दूसरों की इसलाह की बात करें, बहुत अच्छी लगती है, बुरी कब लगती है, अपनी इसलाह की बात। ठीक है ना, मेरे खिलाफ क्यों बात करी, मुझे क्यों कुछ कह दिया, बस उधर ही जो है ना वो सारा माहौल बदल जाता है, सारे अच्छे अच्छे मिजाज और अच्छी अच्छी बातें और अच्छी अच्छी जो है वो सब कुछ बदल जाता है एक लम्हे में, जूं ही अपनी यानी कोई उस बंदे की सलाह की बात करी, फिर ऐसा गुस्सा ऐसा दिमाग खराब होता है कि बस जो है ना वो जैसे ऐसा लगता है कि जैसे कभी इनका दिमाग अच्छा था ही नहीं, ऐसा हो जाता है मामला। ठीक है ना, तो वजह क्या बनती है, अक्सर हम लिल हक कारिहून, हक से जो है ना वो ये नफरत करते हैं, अपने बारे में हक से नफरत करते हैं, यानी इनकार रिसालत की कोई अकली या तबी वजह तो मौजूद नहीं है, फिर इनकार का सबब इसके सिवा कुछ नहीं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम हक बात लेकर के आए हैं, और ये लोग हक बात ही को बुरा समझते हैं। क्या मतलब, जैसे मुशरिकीन मक्का के सामने ना ईसाइयों की बुराई करो कोई मसला नहीं है, इनके सामने जो है वो यहूदियों की बुराई करो कोई मसला नहीं है, राइट, इनके सामने आग की वर्शिप करने वालों की बुराइयां करो कोई मसला नहीं है, इनको क्या मसला होगा जब इनसे कहा जाएगा तुम जो कर रहे हो ये गलत कर रहे हो, तुम बुतों की परस्तिश क्यों कर रहे हो, तुम जो है वो झूठों की बात पे एतमाद करके क्यों बैठे हुए हो, यहां मसला शुरू हो जाएगा। ठीक है ना, सुनना नहीं चाहते, जैसे कितने हाथ जोड़ जोड़ करके बुलाते हैं कि भाई आ जाए क्लास के अंदर कुरान की तफसीर सुनने, लेकिन नहीं 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 आना क्लास के अंदर, नहीं सुनना क्लास के अंदर, ठीक, नहीं सुनना कुरान की तफसीर, नहीं सुननी ऐसी बातें, क्योंकि यहाँ पर तो आईना दिखाने के ऊपर इनको ये इनको तो आईने दिखाने के सिवा कुछ आते ही नहीं है, तो प्यार मोहब्बत की बातें ही नहीं करते, है ना, बटरिंग नहीं करते, मक्खन नहीं लगाते, है ना, कि आप तो बस अल्लाह के वली हैं और आपने तो दुनिया में भी कामयाबी हासिल कर ली है और आखिरत में भी आप कामयाब होंगे, ठीक है ना, ये वाली बात नहीं करते, बल्कि टेढ़ी टेढ़ी जो है वो हम बस बोलते रहते हैं किसी भी, तो इस वजह से हम तो आएंगे नहीं, हम तो सुनेंगे नहीं उनकी बात, ठीक है। तो जिसका सबब हुआ, जिसका सबब क्या है, हवा व हवस का गलबा, ये ना, क्योंकि अपनी ख्वाहिश, अपनी हवा, अपनी नफसानियत ये गालिब आई हुई है, और जाहिलों को जो रियासत व इख्तदार हासिल है इसकी मोहब्बत और जाहिलों की तकलीद है, ठीक है ना, जो बिल्कुल ही मुफ्ती तकी उस्मानी साहब के क्या अल्फाज थे, अकल के अंधे, ठीक है ना, अकल के अंधों को जो रियासत व इख्तदार हासिल है ना, तो उसकी मोहब्बत बस उनके पास ग्लैमर है, ग्लैमर उनके पास जो है वो दीन और दुनिया साथ साथ चल रहे हैं, है ना, दीन की भी बातें करते हैं और दुनिया के भी सारे माशाल्लाह हराम, यानी कोई पाबंदी नहीं है, ना हराम की पाबंदी है, ना मकरूह की पाबंदी है, ना अदब की पाबंदी है ना, ना कुछ है, और साथ साथ माशाल्लाह दीन की भी बड़ी अच्छी अच्छी चिकनी चौपड़ी बातें, ललकारने वाली बातें, है ना, उधर ललकार के आ गए, उधर ललकार के आ गए, और सब खुश, आज तक किसी ने ललकारा नहीं था, इन्होंने ललकारा है, बस यही बात है सारी की सारी, इनकी खाबी, इनकी खूबी, खूबी जो है ना वो यही है कि ललकार देते हैं बस, ठीक है ना, तो ये जो तमाशे होते हैं ये पसंद आते हैं इनको, ठीक है ना, क्योंकि यहाँ पर कोई रोक टोक नहीं होती, हम किसी को मना नहीं कर सकते, जैसा खुद भी कहते भी हैं, हम किसी को मना नहीं कर सकते, हम किसी को रोक नहीं सकते, हमारे पास फौज भी है, हमारे पास रेंजर्स भी है, हमारे पास जो है वो पुलिस की फोर्स भी है, और हम किसी को मना नहीं कर सकते, भाई जाहिर सी बात है आप किसी को मना नहीं कर सकते तो लोग तो बड़े खुश होंगे ना कि ये हमें मना तो करने वाले नहीं है, हमारी जो मन मर्जी आए हम उसको करने वाले हैं, ठीक है ना, तो ऐसा तो ये वाला जो पैकेज होता है, ये पैकेज तो सबसे ज्यादा, यानी सबसे ज्यादा पॉपुलर पैकेज होता है ना ये, कि जिसके अंदर आप अच्छी अच्छी बातें भी करते रहें और रोक टोक भी कोई ना हो, राइट, और अपनी मनमर्जी भी सारी की सारी चल रही हो, तो इससे ज्यादा नफ्स को और कौन सी चीज अच्छी लगेगी, ठीक है, तो हवा व हवस का गलबा और जाहिलों को जो रियासत व इक्तदार हासिल है उसकी मोहब्बत और जाहिलों की तकलीद है, ऐसा लग रहा है कि 2022 में हजरत मुफ्ती शफी रहमतुल्लाह अलैह ने तफसीर लिखी है, राइट, अप्रैल 2022 के अंदर ये तफसीर लिखी गई है, ऐसा लग रहा है, ठीक है ना, हालांकि लिखी कब थी हजरत ने, लिखी तो थी पता नहीं 60 साल पहले कभी, ठीक है, लेकिन चेहरे बदलते हैं, उसूल नहीं बदलते, 60 साल पहले दूसरे चेहरे थे, उसूल वही थे, हवा और हवस का गलबा जहां पर होता है वहां पर जाहिलों की रियासत ही अच्छी लगती है, वहां पर उस वक्त भी यही उसूल थे, आज भी यही उसूल है, ठीक है ना, सिर्फ चेहरे बदल जाते हैं, ठीक है, ये पांच वजूह जिनका जिक्र ईमान और इकरार बिन नबूवत से मानिअ होने की हैसियत में किया गया है, उनमें एक ये भी बयान फरमाई है, तो आगे फरमाते हैं अमलम यारिफू रसूलहु, ठीक है, कि क्या ये लोग पहचानते नहीं है अपने रसूल को, ठीक है, क्या ये लोग यानी नहीं पहचानते, तो फरमाते हैं कि यानी उनके इनकार की एक वजह ये हो सकती थी कि जो शख्स दावत हक और दावाए नबूवत लेकर आया है ये कहीं बाहर से आया हो, ताकि ये लोग उसके नामो नसब और आदात और खिसाल और किरदार से वाकिफ ना होते, तो ये कह सकते थे कि भाई हम इस मुद्दई के हालात से वाकिफ नहीं, तो इसको कैसे रसूल और नबी मानकर अपना मुक्तदा बना ले, अपना लीडर बना ले ऐसे शख्स को कैसे, मगर यहाँ तो ये बात खुली हुई है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कुरैशी के आला नसब में उसी शहर मक्का में पैदा हुए, ठीक है ना, कि भाई एक अच्छे शरीफ खानदान में थे और उसी शहर के अंदर पैदा हुए थे, और बचपन से लेकर जवानी और माबाद यानी जो जवानी के बाद का वक्त था सारा जमाना उन्हीं लोगों के सामने गुजरा नबी अलैहिस्सलाम का, ठीक है, आपका कोई अमल कोई आदत उनसे छुपी हुई नहीं थी, है ना, बाप दादाओं को भी जानते थे, पूरी की पूरी नस्ल को जानते थे, पूरे के पूरे खानदान को जानते थे, और आप सल्लल्लाहु अलैहि वसल्लम को खुद भी बराह रास्त जानते थे, ठीक है, और दावाए नबूवत से पहले तक सारे कुफारे मक्का आपको सादिक व अमीन कहा करते थे सल्लल्लाहु अलैहि वसल्लम, ठीक है, आपके किरदार व अमल पर किसी ने भी कभी कोई शुबा जाहिर नहीं किया था, तो تو اب ان کا یہ عذر بھی نہیں چل سکتا کہ وہ ان کو پہچانتے نہیں. ٹھیک ہے, تو یہ لوگ کیسے پہچانتے تھے؟ یہ لوگ ڈائریکٹ کانٹیکٹ کے ذریعے سے پہچانتے تھے. ٹھیک ہے نا. اچھا, جب نبی علیہ الصلوۃ والسلام مدینہ منورہ چلے گئے, تو مدینہ منورہ میں تو آپ صلی اللہ علیہ وسلم نہ پیدا ہوئے تھے نہ وہاں پہ پلے بڑے تھے, وہاں پہ کیسے لوگ پہچانتے تھے؟ وہاں پر جو ہے وہ نشانیوں کے ذریعے سے پہچانتے تھے, تورات کی نشانیوں کے ذریعے سے پہچانتے تھے, اور تورات کے علاوہ بھی جو نشانیاں موجود تھیں نبی علیہ الصلوۃ والسلام کی, مدینہ منورہ کے باسیوں میں یہ نشانیاں جو ہیں وہ صدیوں سے موجود تھیں کہ یہاں پر جو ہے وہ ایک اللہ کے آخری نبی آئیں گے. رائٹ. جبھی تو یہ انصار اور مہاجرین جو ہیں, یہ سوری انصار جو تھے, انصار کے قبائل اوس اور خزرج, یہ مدینہ منورہ میں آ کے سیٹل ڈاؤن ہی کیوں ہوئے تھے؟ یہ کئی سو سال پہلے, 600 سال تقریباً یا 700 سال پہلے جو ہے, یہ یمن کا ایک بادشاہ تھا, وہ اپنے پورے لاؤ لشکر کے ساتھ اس علاقے سے گزرا, تو اس کے لشکر میں علماء کرام موجود تھے. عرب تھے یہ لوگ, یہ بنی اسرائیل کے علماء نہیں تھے, یہ عرب علماء کرام تھے جو کہ اس یمن کے بادشاہ کے اندر کے لشکر میں موجود تھے. ان علماء نے جب مدینہ منورہ کے اندر وہ ساری نشانیاں دیکھیں تو اپنے بادشاہ کو بتایا, تبع اس کا ٹائٹل ہوا کرتا تھا یمن کے بادشاہ کا, اس کو بتایا کہ یہاں پر تو اللہ کے آخری نبی آنے والے ہیں, تو ہم یہاں سے نہیں جائیں گے, ہم تو ادھر ہی رہیں گے, رائٹ, تاکہ وہ آئیں اور ہم ان کے ہاتھ پر ایمان لے کر کے آئیں, یا اگر ہم مر کھپ جائیں تو ہماری اولادیں ان کے ہاتھ پر ایمان لے کر کے آئیں. بادشاہ بھی مسلمان اور بہت نیک انسان تھا, اس بادشاہ نے 400 علماء اپنے لشکر کے, ان کو وہیں پر ٹھہرایا, ان کو گھر بنا کر کے دیے, ان کی شادیاں کروائیں, پورا سب کچھ لے کے چل رہا تھا, عورتیں بھی موجود تھیں, جبھی تو شادیاں کروائیں ان کی, ٹھیک ہے نا, اور ان کو جو ہے وہ مال اسباب دے کر کے وہاں پہ سیٹل ڈاؤن کروا دیا یثرب کے علاقے کے اندر. اور پھر انہوں نے, ان بادشاہ نے ایک گھر بنایا خاص آخری نبی کے لیے, خاص آخری نبی کے لیے گھر بنایا, اور اس گھر کے اندر اپنے ایک لشکر کے ایک عالم کو اس گھر کے اندر رکھوایا کہ بھئی تم اس کا دیکھ بھال کرو اور اس گھر کو مینٹین کر کے رکھو, جب آخری نبی آئیں گے تو ان کو میری طرف سے یہ گھر پیش کر دینا کہ یہ آپ کا گھر ہے. حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ کے آبا و اجداد میں وہ عالم دین تھے, اور پھر ان کو ایک خط لکھ کر کے دیا اپنی طرف سے کہ اگر وہ آخری نبی تمہیں مل جائیں تو میری طرف سے یہ خط ان کو دے دینا, اگر تمہیں نہ ملے تو اپنی اولاد کو دے کر کے اس دنیا سے جانا, پھر اگر اس کو نہ ملے تو وہ اپنی اولاد کو دے کر کے دنیا سے جائے, اسی طرح سے یہ خط جو ہے تمہاری نسلوں میں چلتا رہے. وہ خط بھی چلتا رہا, اور حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ کو وہ خط ملا تھا اپنے والد کی طرف سے. جب نبی علیہ الصلوۃ والسلام ہجرت کر کے تشریف لائے تو نبی علیہ الصلوۃ والسلام کو وہ خط پیش کیا گیا اور وہ گھر ہدیہ کیا گیا. تو مدینہ منورہ کے رہنے والے لوگ, اچھا پھر بعد میں یہودی آئے ہجرت کر کے وہاں سے فلسطین شام کے علاقے سے, تو ان کے پاس بھی تورات کے اندر نشانیاں موجود تھیں, تو وہ ان نشانیوں کے ذریعے سے نبی علیہ الصلوۃ والسلام کو پہچانتے تھے. تو ایسا اللہ تعالیٰ نے اپنے نبی کا انتظام کیا تھا. پھر اس کے بعد لوگوں نے انکار کیا تو اب تو صرف سزا ہی بنتی تھی نا. وَلَقَدْ أَخَذْنَاهُمْ بِالْعَذَابِ فَمَا اسْتَكَانُوا لِرَبِّهِمْ وَمَا يَتَضَرَّعُونَ, اور تحقیق کہ ہم نے پکڑ لیا ان کو عذاب میں, بس انہوں نے اپنے رب کے ساتھ عاجزی نہیں کری اور گریہ ازاری نہیں کری. ٹھیک ہے نا, عذاب میں پکڑے جانے کے باوجود, یعنی وہ جو چھوٹا عذاب, دنیاوی عذاب جو ہوتے ہیں, ٹھیک, جیسے نوکری چلی گئی اور جو ہے وہ کسی کی طبیعت خراب ہو گئی, بیماری آ گئی, یا جو ہے وہ بارشیں بند ہو گئیں, تحت سالی ہو گئی, اکانومی خراب ہو گئی, قرضوں کا بوجھ پڑ گیا, یہ سب چھوٹے چھوٹے دنیاوی عذاب ہوتے ہیں. اور ان دنیاوی عذابوں کے اوپر ہمارا ریاکشن کیا ہونا چاہیے؟ ہم اپنے گناہوں پہ اللہ سے معافی مانگیں, اس بات کو ریئلائز کرتے ہوئے کہ یہ جو مصیبت میرے اوپر آئی ہے یہ میرے اپنے گناہوں کے سبب آئی ہے, اور کچھ نہ سوچیں, یہ نہ سوچیں کہ میرے درجات بلند کرنے کے لیے میرے اوپر یہ مصیبت آئی ہے, ہرگز نہیں یہ سوچیں, بلکہ صرف یہ سوچیں یہ میرے گناہوں کی وجہ سے آئی ہے. پھر اس کے بعد ان گناہوں کے اوپر اللہ تعالیٰ سے معافی مانگیں اور توبہ کر لیں کہ اے اللہ میں نادم ہوں اب نہیں کروں گا، اے اللہ آپ معاف کر دیئے پچھلے گناہوں کو، آئندہ نہیں کروں گا، اس کو کہتے ہیں توبہ کرنا، ٹھیک ہے نا، اور پھر اللہ تعالیٰ سے التجا کرنا کہ اے اللہ اس مصیبت کو میرے اوپر سے دور فرما دیجیے، ٹھیک ہے نا. تو یہ طریقہ ہوتا ہے عذاب کے اوپر، یہ رد عمل، یہ کرنا ہمیں قرآن مجید میں سکھایا گیا ہے، نہ ان لوگوں نے یہ کیا، اور انفارچونیٹلی ہم میں سے بھی اکثر یہ نہیں کرتے. زیادہ سے زیادہ ایمان والے ہوتے ہیں، دیندار ہوتے ہیں، تو اللہ تعالیٰ کو آرڈر لگانا شروع کر دیتے ہیں، مصیبت دور کر دے، مصیبت دور کر دے، مصیبت دور کر دے، یہ ٹھیک کر دے، وہ ٹھیک کر دے، فلانا ایسا کر دے، فلانا ویسا کر دے، رائٹ، آرڈر دینا شروع کر دیتے ہیں اللہ تعالیٰ کو، اگرچہ کہ روتے روتے بھی آرڈر دے رہے ہو نا، لیکن چونکہ اپنے گناہوں پہ نادم تو نہیں ہے نا، معافی تو نہیں مانگ رہے ہیں نا، تو آنکھوں پہ آنسو بھی جاری ہیں اور آرڈر بھی چل رہا ہے، کیونکہ ندامت نہیں ہے اس کے اندر، توبہ نہیں ہے اس کے اندر، ٹھیک ہے. تو انہوں نے یہی غلطی کری. اس سے یہ بھی اللہ تھے، یہ کون سے، یہ اللہ کے انکاری تھے کوئی، یہ اللہ تعالیٰ کو کوئی کہتے تھے نہیں، اللہ تو ہے ہی نہیں، یہ کوئی ڈارونز تھیوری کے ماننے والے تھے، ایتھیس تھے یہ لوگ، ہرگز نہیں، یہ اسی ایک اللہ کو ماننے والے تھے جس ایک اللہ کو ہم مانتے ہیں اور سب مانتے ہیں، اس ایک اللہ کے ساتھ شریک کرتے تھے دوسرے بتوں کو اور الٹی سیدھی چیزوں کو شریک کرتے تھے، لیکن مانتے اسی ایک اللہ کو تھے جو کہ خالق ہے اور مالک ہے، دعا کرتے تھے اسی ایک اللہ سے دعا کرتے تھے اس مصیبت کے وقت میں، اور جب مصیبت ٹل جاتی تھی تو پھر جو دوسرے انہوں نے جھوٹے خدا بنائے ہوئے تھے ان سے بھی مانگنا شروع کر دیتے تھے، لیکن مصیبت کے وقت میں اسی ایک اللہ سے دعا کرتے تھے جس ایک اللہ سے ہم دعا کرتے ہیں، ٹھیک. تو ان کی مصیبت بھی نہیں ٹلتی تھی، ہماری بھی نہیں ٹلتی، رائٹ. ماشاء اللہ تصویریں آ رہی ہیں، حرم پاک کے اندر 300,000 مسلمان، نہیں 300,000 نہیں، 30,000، 3 million مسلمز have their hands raised in دعا، right. رمضان المبارک کے مبارک ترین ساتھ ہیں، شب قدر کی راتیں ہیں، طاق راتیں ہیں، حرم پاک ہے، اللہ تعالیٰ کا حرم بھی ہے، نبی علیہ الصلوۃ والسلام کا حرم بھی ہے، اور وہاں پہ 30,000,000 مسلمان جو ہیں وہ ایک ساتھ مل کر کے دعائیں مانگ رہے ہیں، اور مصیبت ہے کہ ٹل کے نہیں دیتی بلکہ نئی مصیبتیں آ رہی ہیں، رائٹ، نئی مصیبتیں آ رہی ہیں، کیونکہ ہم جو ہے نا وہ اپنے گناہوں سے معافی نہیں مانگ رہے، مانگتے بھی ہیں تو 20% سے مانگتے ہیں، 80% کوئی نہیں، 80% جو ہے نا ان سے کچھ نہیں ہوتا، ہاں 20% کو کسی نے مان لیا تو اس سے معافی مانگ رہے ہیں، اس کے اوپر معافی مانگ رہے ہیں، کسی نے 50% کو مان لیا کہ ہاں میں نے غلطی کری تھی، اس کے اوپر معافی مانگ رہے ہیں، باقی 50% کو سمجھ رہا ہے کہ کچھ نہیں ہوتا، باقی 50% جو ہے نا وہ تو 21st century میں آ کر کے جو ہے نا وہ حلال ہو گئے ہیں، ان سے معافی مانگنے کی ضرورت ہی کوئی نہیں ہے، ٹھیک ہے. تو یہ جو غلطی ہوتی ہے نا، اس کی وجہ سے حالات نہیں تبدیل ہو رہے ہوتے ہیں، ٹھیک ہے. ورنہ دعا مانگنے والے تو بہت ہیں نا. اس سے پہلی آیت میں مشرکین کے بارے میں کہا گیا تھا کہ یہ لوگ جو عذاب میں مبتلا ہونے کے وقت اللہ سے یا رسول سے فریاد کرتے ہیں، ٹھیک ہے نا، اللہ سے یا رسول سے فریاد کرتے ہیں، اگر ہم ان کی فریاد پر رحم کھا کر عذاب ہٹا دیں تو ان کی جبلی شرارت، یعنی ان کی جو جبلت کے اندر شرارت ہے اور سرکشی کا عالم یہ ہے کہ عذاب سے نجات پانے کے بعد بھی اپنی سرکشی اور نافرمانی میں مشغول ہو جائیں گے، ٹھیک ہے، اس لیے کہ بس پیچھے کے اوپر جو ہے وہ نادم ہے، آئندہ نہ کرنے کا کوئی ارادہ نہیں ہے، اور توبہ جو ہے وہ آئندہ نہ کرنے کے ارادے کے بغیر توبہ پوری ہی نہیں ہوتی، ٹھیک ہے. تو اسی وجہ سے جو ہے نا اللہ تعالیٰ کو پتا ہے کہ یہ توبہ تو کر نہیں رہے، بس ایسی جو ہے وہ معافی مانگ رہے ہیں، ایسی جو ہے نا وہ پیچھے جو ہے وہ یعنی ترلے کر رہے ہیں بس، ٹھیک ہے نا. تو اللہ تعالیٰ کو تو یہ بات پتا ہے نا، اسی وجہ سے کہ یہ پھر اپنی اپنی سرکشی اور نافرمانی میں مشغول ہو جائیں گے. اس آیت میں ان کے ایک اسی طرح کے واقعے کا بیان ہے کہ ان کو ایک عذاب میں پکڑا گیا، مگر عذاب سے بد دعائے نبی کریم صلی اللہ علیہ وسلم نجات پانے سوری مگر عذاب سے بد دعائے نبی کریم صلی اللہ علیہ وسلم، یعنی یہ عذاب آیا کیوں تھا، نبی علیہ السلام کی بد دعا کی وجہ سے آیا تھا، اور یہ عذاب ٹلا کیسے، بے دعائے نبی کریم صلی اللہ علیہ وسلم، یعنی نبی کریم صلی اللہ علیہ وسلم کی دعا سے ہی یہ عذاب ٹلا بھی ان کے اوپر سے، ٹھیک ہے نا. تو نجات پانے کے بعد بھی یہ اللہ کے سامنے نہیں جھکے اور برابر اپنے کفر و شرک پر جمے رہے. ठीक है भाई, हम भी अपने पीरों के पास, अपने मौलवियों के पास, अपने बुजुर्गों के पास दुआएं करवाने जाते हैं ना, लेकिन बस दुआ करवाते हैं, अल्लाह ताला कभी उनकी दुआ को कबूल करके हमारे ऊपर से मुसीबत टाल भी देते हैं, लेकिन हमारे औकात नहीं बदलते, हमारी हरकतें नहीं बदलती। ठीक है, अहले मक्का पर कहत का अजाब और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की दुआ से उसका दफा होना। अब ये वाक़ बयान करते हैं कि पहले मालूम हो चुका है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अहले मक्का पर कहत का अजाब मुसल्लत होने की दुआ की थी, इसकी वजह से ये सख्त कहत में मुब्तला हुए और मुर्दार वगैरह खाने पर मजबूर हो गए। यानी वो लोग भी मुर्दार नहीं खाते थे, ज़बह करके खाते थे, ठीक है ना, आजकल जैसे हम हलाल ज़बिया, ठीक है, इसका काफ़ी माशाल्लाह कुछ मुसलमान एहतमाम करते हैं, अच्छी बात है कि एहतमाम करते हैं, लेकिन वो एहतमाम जो है वो सिर्फ हलाल ज़बिया की हद तक नहीं होना चाहिए भाई, ठीक है ना। तो बहरहाल तो ये जो है वो मुर्दार खाने पर मजबूर हो गए, यानी मुशरिकीन भी जो है ना वो उमूमी तौर पर ज़बह वबा करके खाते थे, और उसी तरीके से अहले किताब भी उमूमी तौर पर ज़बह करके खाते थे, ठीक है ना। इसी वजह से इनका भी जबिया, अगर वो बुत के नाम पर जमाना करें, है ना, और उनका भी जबिया अहले अहले किताब का, राइट, यानी इनका जबिया तो खैर वो था कि ये लोग खाते थे, मुशरिकीन का जबिया तो मुसलमानों के लिए हलाल नहीं है, लेकिन अहले किताब का जबिया क्यों हलाल है, क्योंकि वो जबिया करते थे, राइट, बुत के ऊपर नहीं उसको जबा करते थे, और ना झटका करते थे, झटका यानी पूरी गर्दन ही अलग करती। तो अहले किताब जो है वो बाकायदा जैसे हम ज़बाह करते हैं वैसे अहले किताब भी ज़बाह किया करते थे, ठीक है ना। कुरान ने उनके ज़बीहा को खाना जायज करार दिया है, ज़बीहा को खाना, ये नहीं कि वो गर्दन उड़ा दें जानवर की, तो अब क्योंकि ईसाई ने गर्दन उड़ाई है तो इस वजह से हमारे लिए जायज़ है, क्योंकि कुरान में लिखा है कि जी अहले किताब का ज़बीहा खा, भाई ज़बीहा हलाल है यार, आप ज़बीहा की डेफिनेशन ही नहीं समझ रहे, तो ज़बीहा हलाल है अहले किताब का, बाकी को थोड़ी हलाल है। अब कोई मुसलमान जो है वो गर्दन उड़ा दे पूरी मुर्गी की तो ये उसके लिए हलाल हो जाएगा, हालांकि वो तो मुसलमान है, नबी अलैहिस्सलाम का कलमा पढ़ता है, राइट, वो नमाज भी पढ़ता है और ज़कात भी देता है, हज भी करता है, रोजे भी रखता है, लेकिन उसने गर्दन उड़ा दी तो अब क्या ये हलाल है, क्योंकि क्योंकि मुसलमान ने किया था? नहीं, मुसलमान भी अगर पूरी गर्दन उड़ा दे तो उसका भी हलाल नहीं है भाई। उसी तरीके से अगर ईसाई और यहूदी पूरी गर्दन उड़ा दे तो उसका कहाँ से हलाल हो जाएगा, ठीक है ना। तो उस जमाने में ऐसा नहीं था कि वो गर्दन उड़ा दिया करते थे, उस जमाने में वो ज़बह किया करते थे, फर्क सिर्फ ये था कि किसके नाम पर ज़बह कर रहे हैं, अल्लाह के नाम पर ज़बह कर रहे हैं या जो है वो जीसस क्राइस्ट के नाम पे ज़बह कर रहे हैं, जीसस क्राइस्ट के नाम पे ज़बह नहीं करते थे, ठीक है ना, जबकि ये मुशरिकीन जो हैं ये बुतों के नाम पे ज़बह किया करते थे। बहरहाल तो ये देखकर अबू सुफियान रज़ी अल्लाह तआला अन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में मदीना तैयबा हाजिर हुए, उस वक्त मुसलमान नहीं हुए थे, फतह मक्का के वक्त मुसलमान हुए थे, तो ये मदीना तैयबा हाजिर हुए, कहने लगे कि मैं आप सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह की कसम देता हूँ और सिला रहमी की, यानी अल्लाह की कसम देता हूँ सिला रहमी की भी, यानी दुहाई देता हूँ जिसको कहते हैं ना, क्या आप सल्लल्लाहु अलैहि वसल्लम ने ये नहीं कहा कि मैं अहले आलम के लिए रहमत आलम बनाकर भेजा गया हूँ, वमा अरसलना का इल्ला रहमत आलमी, ठीक है ना। हालांकि ये बात तो अल्लाह ताला ने कही थी और कुरान की आयत में थी, लेकिन ये लोग तो नहीं मानते थे कि कुरान अल्लाह का कलाम है, तो इस वजह से क्या कि आप नहीं कहते कि आपको रहमतुल आलमीन बना के भेजा गया है, ठीक है ना। गोया कि कुरान को जो है वो नबी अलैहिस्सलाम के कलाम के तौर पर इन्होंने कहा, क्योंकि इस वक्त ये मुसलमान हो ही नहीं थे इस वजह से, ठीक है। तो आप सल्लल्लाहु अलैहि वसल्लम फरमाया कि बेशक कहा है, यानी मैंने कहा है कि अल्लाह ताला ने मेरे बारे में फरमाया है, ठीक है ना। तो उन्होंने इस नीयत से बात करी, आप सल्लल्लाहु अलैहि वसल्लम ने इस नीयत से बात करी, ठीक है, अल्फाज दोनों के सेम थे, लेकिन उनकी नीयत ये थी कि ये आपका कलाम है और आप सल्लल्लाहु अलैहि वसल्लम की नीयत ये थी कि ये अल्लाह का कलाम है, ठीक है ना, और अल्लाह ने मेरे मेरे बारे में ये फरमाया है, और वाकया भी यूं ही है। अबू सुफियान रज़ी अल्लाह तआला अन्हु ने कहा कि आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी कौम के बड़ों को तो बदर के मार्के में तलवार से कत्ल कर दिया, और जो अब रह गए हैं उनको भूख से कत्ल कर रहे हैं, ठीक है। अब जाहिर है जो शख्स अपने आप को हक पे समझता है, दूसरे को बातिल पे समझता है, तो वो अब जो है ना वो हर किस्म का इल्ज़ाम जो है वो दूसरे पे डाल देता है ना। अब ये जाहिर है इन्होंने इस तरह से तो सोचना नहीं था कि जो बदर के अंदर ये कुफार और मुशरिकीन जो मारे गए ये इस वजह से मारे गए क्योंकि उन्होंने आपके साथ ज्यादतियां करी थी, आपको सादिक अमीन कहने के बावजूद आपके दावत का इनकार किया था और फिर उसके बाद तकलीफें भी बहुत दी थी, इस वजह से वो कत्ल किया गया। नहीं, इन्होंने तो जो है ना फिर इसका इल्जाम भी नबी अलैहिस्सलाम पर डाल दिया कि यार ये पहले ही आप इतना नऊज बिल्ला हमारे ऊपर जुल्म कर चुके हैं और अब जो है वो मजीद जुल्म कर रहे हैं भूख के जरिए से कत्ल करके, तो आप किस किस्म के रहमतुल आलमीन है नऊज बिल्ला। इस तरीके से इन्होंने अपना मुकदमा पेश किया। तो फिर साथ साथ ये भी कि अल्लाह से दुआ कीजिए कि ये अजाब हमसे हट जाए, है ना। यानी क्या सिमिलैरिटीज हैं हम में, ना अल्लाह माफ करे हम लोगों को और हमें तौबा की तौफीक अता फरमाए, हम में और उनमें क्या सिमिलैरिटीज हैं देखें जरा, ठीक है ना। बात नहीं मानेंगे, दुआएं करवाएंगे, है ना, यही है ना। अभी सुफियान क्या किस लिए गए नबी अलैहिस्सलाम के पास, दुआएं करवाने के लिए ना, बात नहीं माननी थी नबी अलैहिस्सलाम। बिल्कुल यही हमारा भी मामला है, हम भी अपने मशाइख के पास दुआओं के लिए पहुंच जाते हैं, बात नहीं माननी हमने अपने मशाइख, एतमाद नहीं करना हमने अपने मशाइख के ऊपर। हमारे मशाइख जो है वो किसी चीज को हक और किसी चीज को बातिल कह रहे हैं, हमने ये बात माननी ही नहीं है, लेकिन दुआ हम उन्हीं से करवाएंगे, राइट। दुआ हम उन्हीं से करवाएंगे जा करके। तो बात वही जो चंद क्लासेस पहले भी हुई थी कि भाई जब हमारा हाल एक है तो फिर ऐसा तो नहीं है अल्लाह रहम करे हमारे ऊपर कि हमारा अंजाम भी एक ही हो जाए, जो मुशरिकीन का अंजाम अल्लाह ना करे वो हमारा भी अंजाम। क्यों भाई, इसलिए कि हाल एक ही है, राइट। तो अंजाम को मुख्तलिफ करने के लिए लाजमी है कि हम हाल को भी मुख्तलिफ करें, ठीक है ना। हाल भी हमारा उनसे बिल्कुल जुदा होना चाहिए, अलग होना चाहिए। हम यही जो आदतें, यही जो अमाल वो करते फिर रहे थे, उन अमाल से हम तौबा करें। तो कहने लगे कि अल्लाह से दुआ कीजिए कि ये अजाब हमसे हट जाए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने दुआ फरमाई, ये अजाब उसी वक्त खत्म हो गया, ठीक है। तो इसी पर ये आयत मस्कूरा नाजिल हुई, वलकद अखज़नाहुम बिल अज़ाबी फमस्तकानू लिरब्बिहिम। इस आयत में ये इरशाद है कि अजाब में मुब्तला होने फिर उससे निजात पाने के बाद भी ये लोग अपने रब के सामने नहीं झुके। चुनाचे वाकया यही था कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की दुआ से कहत रफा भी हो गया, मगर मुशरिकीन ने मक्का अपने शिर्क को कुफर पर उसी तरह जमे रहे, ठीक है भाई। तो चले अब जो है ना वो हमें बात समझ में आ गई है, ठीक है। तो फिर जो भी साथी जो हैं वो ये सोच रहे हैं कि बस रमजान गया तो तफसीर की क्लासेस भी गई, ठीक है, तो वो इस वक्त जो है ना फिर इरादा कर लें कि रमजान के बाद जो है ना वो हमने तफसीर की क्लासेस में बदस्तूर आना है, ठीक है, तफसीर की क्लासेस में बदस्तूर आते रहना है, चाहे वो खवातीन हो चाहे वो मर्द, ठीक है ना। खवातीन के लिए अल्लाह ताला ने अलग तफसीर की क्लासेस का इंतजाम भी करवाया है और वो मर्दों की तफसीर की क्लास भी सुन सकती हैं अगर उनके पास मौका है, वक्त है, ठीक है ना। और मर्दों के लिए दिन में कामकाज का की जिम्मेदारियां होती हैं बाहर के काम की, तो वो तफसीर की क्लास जाहिर है औरतों वाली नहीं सुन सकते, और औरतों की वैसे भी तफसीर की क्लास के साथ जो है वो कुछ फिका और हदीस की भी क्लास होती है जो कि खवातीन पढ़ा रही होती हैं, तो उसमें हम वैसे भी मर्दों को जो है वो मना करते हैं कि जी वो क्लास ना सुने क्योंकि उसमें खवातीन के मसाइल और खवातीन की बातें हो रही होती हैं, खवातीन ही कर रही होती हैं। लेकिन तफसीर की क्लास तो दोनों के लिए सेम होती है, वो ये आजिज फकीर ही पढ़ा रहा होता है, ठीक है। तो दुआओं के लिए मैसेजेस आते रहते हैं और अच्छा जी ठीक है बहुत अच्छी बात है, तो अब इतनी बात भी मान लेनी चाहिए कि हम रमजान मुबारक के बाद भी इन क्लासेस से फायदा उठाते रहें, ठीक है, में शामिल होते रहें। तो आगे की आयात पढ़ लेते हैं क्योंकि वक्त है और शायद तफसीर मुकम्मल ना हो सके, तो रमजान मुबारक के बाद वो जारी रहेगी जैसे बताया है। तो अल्लाह ताला फरमाते हैं, औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम, वहुवल लज़ी अनशअ लकुम अस-समअ वल अबसार वल अफ़इदा क़लीलम मा तशकुरून। और वो है जिसने, ठीक है, हुआ का तर्जुमा वो, अल्लज़ी वो जो, अनशअ लकुम उसने बनाया तुम्हारे लिए, उसने बना दिए, उसने जारी कर दिए तुम्हारे लिए, तो अब इसका बा मुहावरा तर्जुमा क्या, कि वो है जिसने बना दिए तुम्हारे लिए असमा, सबसे पहले कानों का जिक्र। माँ के पेट में जब बच्चा बनता है, जैसे शुरू के अंदर वो सारी तफसील भी अल्लाह ताला ने सूरह मोमिनून में बताई है ना, तो अब उसके अंदर मजीद जब जब आजाब बनने शुरू होते हैं तो उस वक्त सबसे पहले कान बनते हैं, राइट। ये अल्ट्रासाउंड टेक्नोलॉजीज के जरिए से ये सारी बातें अब सामने आ गई हैं कि कान बनते हैं। अल्लाह रब्बुल इज्जत ने जहां तज़किरा किया इस तरीके से कि कानों और आंखों या सुनने और देखने, वहां पहले कानों का तज़किरा, बाद में देखने का तज़किरा, राइट। अल्लाह ताला को नहीं पता होगा तो और किसको पता होगा कि तरतीब क्या होनी चाहिए इसमें, ठीक है। इसी वजह से जो सुनना है ना, ना सिर्फ ये कि इंसान के कान सबसे पहले बनते हैं, बल्कि इंसान के सुनने की जो सलाहियत है, ये सलाहियत जो है ना, ये देखने की सलाहियत से फौकियत भी रखती है, ठीक है। क्योंकि देखना जो है ना, ये हर एक को नसीब नहीं हो सकता। अल्लाह रब्बुल इज्जत की जात, हम अल्लाह को देख नहीं सकते, कुछ करने नहीं देख सकते। जन्नत में पहुंचेंगे तो फिर दीदार अल्लाह ताला फरमाएंगे, है ना, अता फरमाएंगे जो जन्नत में पहुंच जाएंगे। लेकिन अल्लाह की आवाज, जो कि ये कलाम है अल्लाह ताला का, जैसे अल्लाह ताला इस कलाम को पढ़ते हैं, वैसे ही हम इस कलाम को सुनते हैं। अल्लाह के डायरेक्टली नहीं सुनते, लेकिन उसी अंदाज में सुनते हैं। जिब्राइल अलैहिस्सलाम ने नबी अलैहिस्सलाम को सुनाया, नबी अलैहिस्सलाम ने सहाबा को सुनाया, सहाबा ने ताबईन को सुनाया, ताबईन ने तबा ताबईन को, उसी तरीके से चलते चलते हम तक वो कलाम उसी अल्फाज में, उसी लहजे में, उसी तरीके से हमारे कानों से दाखिल होता है, हालांकि हमारी आंखें नहीं देख सकती। नबी अलैहिस्सलाम की बातें भी हम सुनते हैं, नबी अलैहिस्सलाम को हम देख नहीं सकते, क्योंकि आप पर्दा फरमा चुके हैं, ठीक है। उसी तरीके से हमारे अपने दौर जमाने के अंदर भी हम सारी चीजों को देख नहीं सकते, लेकिन उनके बारे में हम सुनते हैं, ठीक है। तो सुनने की जो सलाहियत अल्लाह ताला ने दी है ना, ये देखने की सलाहियत के ऊपर गालिब रहती है, ठीक है ना। और अल्लाह ताला ने बनाए भी सबसे पहले कानों को, क्योंकि भाई बनाए भी तो वो भी तो कोई वजह थी ना, कि आंखों को पहले नहीं बनाया, कानों को पहले बनाया, कोई तो हिकमत थी ना इसके अंदर। वरना आंख पहले बनना अल्लाह के लिए क्या मुश्किल था, कि पहले आईज नहीं बना सकते थे, और यानी कान बनाना कोई मजबूरी थी अल्लाह ताला की, भाई कोई वजह थी, जब भी तो कान पहले बनाया ना। तो असमा वल अबसौरा, और आंखें, वल अफएदा, ठीक है ना, और इसके बाद इन चीजों के थ्रू होते हुए जो इंफॉर्मेशन अंदर जाती है ना, वो क्या चीज है, इंसान की रूह, ठीक है ना। रूह, रूह के लिए कभी जो है वो रूह का खुद का लफ्ज इस्तेमाल होता है, कभी कल्ब का लफ्ज इस्तेमाल होता है, कभी अफ़ेदाह का लफ्ज भी इस्तेमाल होता है। मुख्तर अब इसकी बारीकियों में जाएं तो कुछ कुछ तो फर्क जो है वो एजाज कुरान के मुताबिक है ही मौजूद, लेकिन मोर और लेस जो है वो वही, कि जी कानों से जो चीज एंटर होती है, आंखों से जो चीज एंटर होती है, वो बहरहाल इंसान के अंदर कल्ब में पहुंचती है। तो अब जो है ना, वो इसके बाद फिर अल्लाह ताला ने कल्ब बनाया, ठीक है, और कल्ब अता किया इंसान को। तो वो है, वो यानी वो जात वो है जिसने सम अबसार और अफिदा तुम्हारे लिए बनाए। कलीलम मा तशकुरून, लेकिन तुम लोग जो शुक्र करते हो ना, बड़ा कलील होता है तुम्हारा शुक्र जो है ना, ये बहुत कलील होता है। जो हम कहते हैं ना उर्दू जुबान में, झूठे मुंह किसी का शुक्रिया अदा कर देना, राइट, हकीकी तौर पर दिल से शुक्रिया अदा नहीं करना, बस ऐसे ही जो है ना फॉर्मेलिटी पूरी करने के लिए, जैसे अंग्रेजी में थैंक यू कहते हैं, राइट। थैंक यू का कोई मतलब भी नहीं है, है ना। उर्दू के अंदर, अरबी के अंदर जज़ाकुमुल्लाह खैरन कसीरा, माशाल्लाह क्या जबरदस्त मानी है, मफहूम है इसके, क्या दुआ है, किसी ने आपके साथ भलाई करी, आप उसको दुआ दे रहे हैं, अल्लाह ताला आपके साथ बेहतरीन मामला फरमाए, कसीर कसीर, ठीक है ना। तो बहरहाल शुक्रिया तो भाई जरा अच्छे से अदा करना ना। कल जो है वो खत्म तरावी के मौके पे कुछ बात भी हुई थी इसी टॉपिक के ऊपर, कि शुक्र का मतलब क्या होता है। तो शुक्र का जो असल मतलब होता है ना, कामिल मतलब, वो तो होता है अताअत, ठीक है ना, कि जिसके आप मशकूर हैं उसकी आप अताअत करें। और हम वही झूठे मुंह शुक्र अदा कर भी दिया तो भी अताअत नहीं कर रहे होते अल्लाह ताला की, ठीक है। तो कलीलम मा तशकुरून, तुम बहुत थोड़ा हक मानते हो, دیکھیں حضرت نے ترجمہ بھی حق ماننے سے کیا, تشکرون کا, حالانکہ شکر سے بھی اس کا ترجمہ کر سکتے رہے. ہمارے سمجھ میں نہیں آتا اصل میں یہ بات کہ شکر کا اصل مطلب ہے کیا. وَهُوَ الَّذِي ذَرَأَكُمْ فِي الْأَرْضِ, اور وہ ہے کہ جس نے پھیلایا تم کو زمین کے اندر. ذرا کا مطلب پھیلانا وغیرہ, ٹھیک ہے. وَإِلَيْهِ تُحْشَرُونَ, اور اسی کی طرف تم جمع کیے جاؤ گے, یعنی تمہارا حشر ہوگا, تم جمع کیے جاؤ گے اسی کی طرف نا. یعنی اللہ تعالیٰ نے پہلے جو ہے پھیلا دیا, پھر اس کے بعد اللہ تعالیٰ قیامت کے دن جو ہے نا وہ سمیٹ دیں گے ساری انسانیت کو میدان عرفات کے اندر, سمیٹ دیں گے وہاں پہ سارے کے سارے کھڑے ہوئے ہوں گے, ٹھیک ہے نا. اب میدان عرفات تو بہت چھوٹا سا ہے, پوری انسانیت, اور وہ بھی یعنی ایک اس وقت جتنے زندہ ہیں وہ خالی نہیں, بلکہ آدم علیہ السلام سے لے کر کے آخری انسان تک سب کو جمع کریں گے ایک جگہ پر. تو وہ کیسے جمع کریں گے؟ اس کے لیے بظاہر ایسا لگتا ہے کہ اللہ تعالیٰ نا اس میدان کو جو ہے وہ کھینچ تان کر کے لمبا چوڑا کر دیں گے اس طریقے سے کہ جس طرح جیسے کسی ربڑ کو یا کسی پلاسٹک کی کسی چیز کو جو ہے نا آپ کھینچ تان کر کے ذرا, جیسے کہ روٹی کا وہ پیڑا بناتے ہیں, خواتین بناتی ہیں, مرد بھی کچھ بناتے ہیں, رائٹ. تو پیڑا جو ہوتا ہے وہ تو چھوٹا سا ہوتا ہے, لیکن جب اس کو بیلتے ہیں تو بیلنے کے بعد جو ہے وہ کتنا پھیل جاتا ہے, رائٹ. اب اس کے اوپر زیادہ چیزیں سما سکتی ہیں اگر آپ کوئی چیز کے اوپر رکھنا شروع کر دیں, ٹھیک ہے. اسی طریقے سے گویا کہ یہ جو زمین ہوگی اس کو اللہ تعالیٰ بیل بیل کے یا بلوا فرشتوں سے بلوائیں گے کسی طریقے سے, اور وہ مدل ارض کھینچ تان کر, ٹھیک ہے. تو اب اس ایک جگہ کے اوپر سب کو جو ہے نا وہ جمع کر دیں گے اللہ تعالیٰ. وَهُوَ الَّذِي يُحْيِي وَيُمِيتُ, اور وہ ہے کہ جو کہ جلاتا ہے یعنی زندہ کرتا ہے اور مارتا ہے. وَلَهُ, اور اسی کے لیے ہے اختلاف اللیل والنہار, راتوں رات اور دن کا اختلاف, ٹھیک ہے. یعنی رات ایک دم الگ سی بنائی اس نے اور دن اس نے بالکل الگ سے بنایا. رات جو ہے وہ دن میں تبدیل ہوتی ہے, دن جو ہے وہ رات میں تبدیل ہوتا ہے, تو یہ بھی اسی کی طرف سے ہی ہے, ٹھیک ہے. لہو اسی کے لیے ہے, اسی کی طرف سے ہی ہے, ٹھیک ہے, اسی کا ہے. افلا تعقلوا, تو کیا تم عقل استعمال نہیں کرتے, سوچتے نہیں ہو, تدبر نہیں کرتے اس کے اوپر, کیا تمہیں سمجھ نہیں ہے کہ یہ سب اسی کا ہے, اسی کی طرف سے ہی ہے, اور اس نے جو ہے نا یہ چیزیں تمہارے لیے کری ہیں. بل قالوا مثل ما قال الاولون, بلکہ یہ لوگ کہتے ہیں ویسا جیسے کہ پچھلے لوگ کہا کرتے تھے, پہلے لوگ کہا کرتے تھے, یعنی وہ پہلے لوگوں میں سے جو نہ ماننے والے تھے نا وہ جیسی باتیں کیا کرتے تھے نا ویسی باتیں یہ لوگ بھی کرنا شروع ہو گئے. قالوا کہتے ہیں اذا متنا, جب ہم مر جائیں گے, وکنا ترابن, اور جب ہم مٹی ہو جائیں گے, ٹھیک ہے نا. یعنی ان کا یہ کوئی تصور نہیں تھا ان لوگوں کا کہ جی مر جائیں گے تو پھر جو ہے قبر کے اندر ہمارے لیے کوئی وہ وی آئی پی لاؤنج وغیرہ بنے گا اور وہاں پہ جو ہے نا ہم بالکل ٹھیک ٹھاک رہیں گے. نہیں, بلکہ ان کو پتا تھا, مانتے تھے اس بات کو, ظاہر ہے مشاہدہ بھی کرتے تھے, کبھی قبر کوئی قبر کھل گئی, کبھی جو ہے وہ پھٹ گئی قبر, تو اندر نظر آتا تھا بھائی کہاں گیا یہ مردہ, بالکل مٹی ہو گیا, جسم بھی ختم ہو گیا, ہڈیاں بھی ختم ہو گئیں. تو اس وجہ سے کہتے تھے کہ جب ہم مر جائیں گے اور ہم مٹی بن جائیں گے, وہ عظامن, اور ہڈیاں بن جائیں گے, کیونکہ شروع میں جو ہے وہ پہلے ٹیشوز ختم ہوتے ہیں, ہڈیاں باقی رہ جاتی ہیں, پھر ہڈیاں بالکل بعد میں جا کر کے وہ مٹی میں تبدیل ہو مل جاتی ہیں. اِنَّا لَمَبْعُوثُونَ, تو کیا ہم لوگ پھر اس کے بعد اٹھائے جائیں گے؟ اور اٹھانے جانے سے کیا مراد کہ حساب کتاب کے لیے, پوچھ گچھ کے لیے اٹھائے جائیں گے. یہاں پہ کسی نے ایک سوال لکھا ہوا ہے, ایک منٹ جی, کہ can we say that the sequence and algorithm is a subset of Allah's تقوینی نظام, for example hearing comes first then comes other abilities, تقوینی نظام. ہاں, ان سب باتوں کو تقوینی نظام کہتے ہیں, ٹھیک ہے. ان کو یعنی دو قسم کے نظام ہوتے ہیں, تشریعی نظام اور تقوینی نظام, ٹھیک ہے. تو یہ تشریعی نظام نہیں ہے, یہ جو سیکوینس ہے اور اللہ کی جو تخلیق کے اندر جو کوڈز ہیں, एल्गोरिदम्स आप उसको बोलें, एल्गोरिदम का तो लोग पता नहीं, सवाल नहीं समझ में आता, लेकिन सारी चीजें कोडेड हैं अल्लाह ताला की, हर चीज जो है वो बिल्कुल सही सही तनासब के मुताबिक सही सही जो है वो उनके अंदर अल्लाह ताला ने बाकायदा पैटर्न रखे हुए हैं, अदद रखे हुए हैं, ये सारी चीजें जो है ना ये तकवीनी निज़ाम में पहुंचे, तकवीनी। मैं तो क्यू को जो है वो काफ जैसे पढ़ता हूँ, तो इस वजह से इसको मैं तकवीनी निज़ाम पढ़ूंगा जो आपने लिखा है, तो होता है वैसे तकवीनी निज़ाम है, उसके लिए अंग्रेजी जुबान के अंदर के का जो लेटर है ना वो ज्यादा मुनासिब लगता है, तकवीनी। बहरहाल आगे अल्लाह ताला इरशाद फरमाते हैं कि लकद वुइदना, तहकीक के वादा दिया जाता है, पैसिव टेंस है ये, वादा दिया जाता है हमको, नहनु व आबाउना हादा मिन कबलु इन हादा इल्ला असातीरुल अव्वलीन। ठीक है, कि यानी ये जो सारी बातें हैं ना कि मरने के बाद दोबारा उठाए जाओगे, ये तो कहानियां हैं, ये स्टोरीज हैं, ये स्टोरीज जो है वो हमें भी दी जाती हैं, और ये स्टोरीज जो है ना हमारे बाप दादाओं को भी दी जाती थी। ये इसी किस्म के मौलवी किस्म के लोग जो है ना वो बस हमारे हमारे भी पीछे पड़े रहते हैं, हमारे बाप दादाओं के भी पीछे पड़े रहते थे, और वो ऐसी स्टोरियां देते रहते थे खाली उनको, ठीक है, कि मर जाओगे फिर हिसाब किताब होगा, फिर जहन्नम में डाले जाओगे, फिर जन्नत में डाले जाओगे, ये कुछ नहीं है सिवाय असातीरुल अव्वलीन, असातीर ठीक है, कहानियां, अव्वलीन यानी पुरानी कहानियां, ठीक है, पुरानी बातें और नऊज़ बिल्लाह फरसूदा किस्म की किस्से कहानियां, ठीक है। तो इस तरीके से जो है ना ये लोग नबी अलैहिस्सलाम सलाम को रेस्पोंड किया करते थे, ठीक है, कालू मिसला मा काल अव्वलून, एक तो ये अल्लाह ताला ने इजमाली तौर पे बता दिया, फिर तफसील क्या फरमाई कि ये लोग कहते थे कि जब मर जाएंगे फिर मिट्टी बन जाएंगे और हड्डियां बन जाएंगे, उसके बाद हमें उठाया जाएगा, ये कुछ नहीं है, बस ये खाली किस्से कहानियां हैं जो कि पहले भी बताते रहते थे ये मौलवी लोग और आज भी बताते रहते हैं मौलवी लोग, इनको तो और कुछ आता नहीं है, जाहिर है साइंस तो पढ़ी नहीं होती इन लोगों ने, टेक्नोलॉजी में जो है लोग पीछे होते हैं, है ना, और इनको जो है ना आर्ट्स आते हैं, ना क्राफ्ट आते हैं, ना इनको हथियार बनाने आते हैं, ना इनको एटम बम बनाते हैं, ना मिसाइल बनाने आते हैं, ना इनके पास कोई स्पेस प्रोग्राम है, राइट। ये मौलवी लोग जो है ना ये तो खाली जो है ना वो अंडरग्राउंड रियालिटीज की बात करते रहते हैं, अबव द ग्राउंड रियालिटीज तो इनको कुछ पता नहीं है, राइट। यही बातें जो है वो लोग भी करते थे आज से हजारों साल पहले भी, ठीक है, जैसे आज करते हैं इस किस्म के लोग, जाहिर है भाई मौलवी ने तो अंडरग्राउंड रियलिटी बतानी है ना कि मरने के बाद जब अंडरग्राउंड जाओगे तो क्या होगा तुम्हारे साथ, ठीक है, बाकी जो ओवरग्राउंड रियलिटीज है उसके लिए आप काफी नहीं है, आप करें ना जाकर के मिसाइल टेक्नोलॉजी पे रिसर्च करें ना, आप करें ना जाकर के, आपको किसने मना किया है एटॉमिक वो क्या कहते हैं पार्टिकल फिजिक्स के ऊपर जाकर रिसर्च करें, नहीं? करें उनको हलाल तरीके से इस्तेमाल करें, फिर उनको इंसानियत की खैर ख्वाही के लिए और फायदे के लिए इस्तेमाल करें, किसने आपको मना किया, करें, ठीक है, तो आप अपना काम करें, हमें अपना काम करने दें भाई, हम आपको बस ये बताएंगे कि आप जुल्म और ज्यादती के लिए अपनी टेक्नोलॉजी को और अपने साइंस को इंसानों को मारने पीटने के लिए इस्तेमाल नहीं करें, वरना अंडरग्राउंड तो आपने जाना ही है, जब जाएंगे तो फिर लग पता जाएगा आपको, ये हमारा काम है आपको बताना। अब आप कहते हैं हम अपना काम ना करें लेकिन आप अपना काम करते रहें, भाई ये तो नहीं हो सकता यार, हमें अपना काम करने दो, तुम अपना काम करते रहो, ठीक है। कुल, कह दीजिए, लेमनिल अर्दो, ये जमीन किसकी है, ठीक है, व मन फीहा, और जो कोई इसके अंदर है, इन कुंतुम तालमून, अगर तुम जानते हो इस बात को, किसकी जमीन है ये, ठीक है ना, और जो कुछ इस जमीन के अंदर है वो किसका है, सयकूलूना लिल्लाह, ठीक है ना, कि ये यानी अनकरीब नहीं बल्कि फौरन बाद, सीन जो है ये फ्यूचर के लिए इस्तेमाल होता है कि दे विल, लेकिन ये फ्यूचर जो है ना वो नियर फ्यूचर यानी ये फौरन कहेंगे, बहुत देर बाद सोच समझ के नहीं कहेंगे बल्कि ये फौरन जवाब देंगे, ये कहेंगे लिल्लाह, अल्लाह के लिए ये जमीन, राइट, क्योंकि ये लोग जो थे एथियस्ट साइंटिस्ट नहीं थे, ठीक है ना, ये लोग जो थे ना ये रिलीजियस और स्पिरिचुअल किस्म के लोग थे, ठीक है, दीनदार लोग थे, तो अल्लाह को मानते थे, तो इस वजह से इनका जवाब ये नहीं होगा कि ये खुद ब खुद वजूद में आ गई है और एक बिग बैंग हुआ और वो भी खुद ब खुद हो गया और फिर उसके बाद जो है वो सब कुछ खुद में बन गया। यूनानी फिलोसोफर्स तो इनसे पहले गुजर चुके थे दुनिया के अंदर, ये थोड़ी है कि ये उस जमाने में थे जब कोई ऐसी ऐसी थ्योरीज दुनिया में मौजूद नहीं थी। नहीं थी सारी की सारी थ्योरीज मौजूद, लेकिन ये लोग उनको नहीं मानते थे, ये लोग अल्लाह ही को मानते थे, ठीक है ना। तो ये कहेंगे कि भाई अल्लाह की है जमीन, बोल कह दीजिए इनसे अफला तदक करूं, तो फिर तुम अपनी अकल को इस्तेमाल नहीं करते, सोचते नहीं हो फिर इस बात को कि जिसकी जमीन है तो भाई जमीन के अंदर जो है वो उसका काम चलेगा ना, उसकी बात चलेगी ना। बोल कह दीजिए मन रब्बुस समावाती, कौन है आसमानों का पालने वाला, आसमानों कौन, सात आसमानों का, समावाती सब सातों आसमानों का रब कौन है, व रब्बुल अर्श अज़ीम, और अर्श अज़ीम का रब कौन है, सयकूलूना लिल्लाह, ये भी सब अल्लाह का है। ये काफिर बोलेंगे कि ये सब अल्लाह का है, ठीक है, क्योंकि ये अल्लाह का कुफर नहीं करते थे, ये नबी अलैहिस्सलाम का कुफर करते थे, और अल्लाह ताला नबी के कुफर को अपने ऊपर लेके जाते हैं कि ये मेरा कुफर करते हैं, हालांकि ये लोग अल्लाह का कुफर नहीं करते थे। ये ऐसे ही है जैसे मिसाल के तौर पर किसी का बहुत ही कोई लाडला बच्चा हो, ठीक है ना, और उसको मोहल्ले का बच्चा आकर के मार के चला जाए, तो बाप जो है ना वो क्या कहेगा, ये इसने मेरे बच्चे को नहीं मारा है, इसने मुझे मारा है, इसकी मजाल कैसे हुई कि इसने मेरे बच्चे को मारा, हालांकि इसने यानी इसने बाप को तो नहीं मारा, मोहल्ले के बच्चे ने, मोहल्ले के बच्चे ने तो इसको बेटे को मारा है, लेकिन बेटे के मार को जो है ये अपने ऊपर लेगा, ये तो मुझे चैलेंज करके गया है, राइट। तो वो तो बाप बेटे वाली रिलेशनशिप है, ये तो रिलेशनशिप है नबी और परवरदिगार की, राइट। और अल्लाह ताला का मामला तो नबी के साथ खाली ये नहीं है कि नबी का जो इनकार करता है अल्लाह ताला कहते हैं इसने मेरा इनकार किया, बल्कि नबी के मानने वालों के साथ भी जो धोखादही करने की कोशिश करता है अल्लाह ताला उसके मानने वालों के यानी सहाबा के साथ धोखादही को भी अपने ऊपर ले लेते हैं। يخادعون الله والذين آمنوا وما يخدعون إلا أنفسهم وما يشعرون, ईमान वालों के साथ ये धोखा जो करते हैं ना, अल्लाह ताला ने उसको कहा कि अल्लाह के साथ धोखा करते हैं, हालांकि अल्लाह के साथ ये धोखा नहीं करते थे, ये तो ईमान वालों के साथ धोखा किया करते थे, लेकिन अल्लाह ताला ने उसको कहा कि अल्लाह के साथ धोखा करते हैं, ठीक है। तो इनका यही मामला था कि अल्लाह को ये अर्श अजीम का भी रब मानते थे, सातों आसमानों का भी रब मानते थे। कुल अफला तत्तकून, कह दीजिए कि तुम लोग डरते नहीं हो कि ये जो तुम कर रहे हो इसका तुम्हारे ऊपर क्या तुम्हारे साथ किया जाने वाला है इसके बदले में। कुल कह दीजिए मम बियदिही, कौन है कि जिसके मुल्क के अंदर मलकूत कुल शय, राइट, हर चीज की हुकूमत है जिसके हाथ में, यानी जिसके कब्जे कुदरत के अंदर हर चीज की हुकूमत है, वह हुआ युजीरु वला युजारु अलैहि, और जो के बचा लेता है वला युजारु अलैहि, लेकिन उससे कोई नहीं बचा सकता, यानी किसी को उसने अगर पकड़ लिया ना अब कोई उससे बचा के लेके नहीं आ सकता किसी को भी, वो तो बचा सकता है लेकिन उससे किसी को नहीं बचाया जा सकता अगर वो पकड़ने पर आ जाए। इन कुंतुम तालमून, अगर तुम जानते हो, सयकूलून लिल्लाह, क्या अल्लाह ताला का शाहाना खिताब है, राइट। अल्लाह ताला ये सारी बातें एक एक करके खोल रहे होते हैं और फिर जवाब भी बता रहे होते हैं कि अनकरीब ये लोग कहेंगे, बल्कि फौरन ही है सीन, फौरन ही कहेंगे अल्लाह के लिए मलकूत कुल शैइन, और यजीर ये भी अल्लाह ही को मानते हैं, वला युजारु अलैह ये भी अल्लाह को मानते हैं ये लोग। कुल फअन्ना तुसहरून, कह दीजिए इनसे कि क्या तुम्हारे ऊपर फिर जादू आ गया है, यानी जिसको हम उर्दू जुबान में जरा है ना थोड़ा मुश्किल हो जाएगा कुछ लोगों के लिए, लेकिन क्या ये लोग सठिया गए हैं एकदम, कहते हैं ना सठिया गए हो बिल्कुल, अकल की रत्ती नहीं है क्या तुम्हारे अंदर, ठीक है, क्या हो गया तुम्हारी अकलों को। फअन्ना तुसहरून, हैव यू बिन पोजेस्ड, क्या मैजिक सिर्फ तुम पोजेस्ड हो गए हो, क्या हो गया तुम्हें। बल अतैनाहुम बिल हक, बल्कि हमने बल यानी बल्कि से का तर्जुमा हजरत ने यहाँ पे क्या है, कोई नहीं, यानी यानी रादर, यानी हकीकत क्या है कि अतैनाहुम बिल हक, हमने तो पहुंचा दिया है इनको हक, ठीक है ना, सारी चीजें खोल खोल के इनके सामने पहुंच गई हैं। व इन्नहुम लकाज़िबून, और ये लोग जो है ना ये काजिब है, यहाँ पे कजाब नहीं फरमाया, ये उसको झुटलाते हैं, ये नहीं फरमाया, बल्कि ये लोग झूठे हैं, ठीक है ना। ये जो कहते हैं ना सयकूलूना लिल्ला, अल्लाह के लिए अल्लाह के लिए, हम कहते हैं नहीं इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, तो हमारा ये कहना जो है ना, अगर हम उस मौत के लिए तैयारी नहीं कर रहे होते, हम अल्लाह की मान के जिंदगी नहीं गुजार रहे होते, लेकिन जब मौत की खबर आती है किसी की इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन पढ़ लेते हैं, तो हम भी यही कर रहे हैं जो कि वो करते हैं, लिल्ला, वो भी लिल्ला करते थे, हम भी लिल्ला करते हैं। तो इस एटीट्यूड के साथ लिल्ला कहना जो है ना ये क्या है, झूठ है, क्योंकि जुबान से कहना और अमल जो है ना वो उसके खिलाफ होना, तो इसको झूठ ही कहते हैं, ठीक है। तो इन्ना लिल्लाहि व इन्ना इलैहि राजून के अंदर हकीकत तो उस वक्त आएगी ना कि जी राजून के लिए फिर क्या तैयारी कर रहे हैं, ठीक है ना, गुनाहों से बच रहे हैं, नेकी कर रहे हैं या नहीं कर रहे हैं। मत तखज़ुल्लाहु मिन वलद, नहीं बनाया अल्लाह ताला ने कोई बेटा, ठीक है ना, किसी को अपने बेटे के तौर पर अल्लाह ताला ने हासिल नहीं कर लिया, इत्तखदा यत्तखिदु, पकड़ नहीं लिया किसी को अपने बेटे के तौर पर, ठीक है ना। वमा काना माहू, और ना है उसके साथ मिन इलाहिन, इज़ल लदहबा कुल्लु इलाहिम बिमा खलका, यानी और ना उसके साथ किसी का हुक्म चले, माहू मिन इलाहिन, और नहीं है उसके साथ कोई और माबूद, इलाह का तर्जुमा उर्दू जुबान में भी माबूद का लफ्ज इस्तेमाल होता है, जिसकी इबादत की जाए, यानी जो इबादत के लायक हो उसको इलाह कहते हैं, फारसी जुबान में उसको खुदा कहते हैं, ठीक है। तो उसके साथ जो है ना कोई 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 एक खुदा नहीं है, कोई एक भी नहीं है जो कि खुदा हो। अब यहाँ पर हजरत ने उसकी तफसीर यानी तर्जुमे में ही तफसीर कर दी है कि खुदा का इलाह का असल मतलब क्या है, जिसका हुक्म चले, ठीक है ना, ये नहीं कि जिसके सामने आप सजदा करें वो इलाह है, नहीं, सजदा तो यूसुफ अलैहिस्सलाम के सामने भी किया था, तो क्या यूसुफ अलैहिस्सलाम खुदा बन गए थे, भाइयों ने सजदा किया था कि नहीं किया था यूसुफ अलैहिस्सलाम के सामने, ठीक है ना। तो मसला जो है वो सजदा करने का नहीं होता, मसला हुक्म का होता है, राइट। उस जमाने में सजदा करने के खिलाफ हुक्म नहीं था अल्लाह ताला का, तो सजदा करने से कोई इलाह नहीं बन गया, राइट। शरीयत मोहम्मदी सल्लल्लाहु अलैहि वसल्लम में सजदा करने से कोई इलाह कैसे बन जाता है, जब यूसुफ अलैहिस्सलाम के जमाने में सजदा करने से कोई इलाह नहीं बनता था, अब कैसे बन जाता है, क्यों, क्योंकि अब हुक्म आ गया सजदा नहीं करो, राइट। अब हुक्म आ गया सजदा नहीं करो, अब जो हुक्म की खिलाफ वर्जी करेगा तो वो शिर्क करने वाला कहलाएगा, राइट। बात हुक्म की है, बात एक्शंस की नहीं है खाली, ये एक्शन कर लोगे तो जो जन्नत में चले जाओगे, भाई एक्शन जो है वो सजदे का उस जमाने में करते थे, कोई जानों में नहीं जाता था, सुलेमान अलैहिस्सलाम के जमाने में, राइट, सजदा कर रहे हैं जी, बादशाह को सजदा कर रहे हैं और जो है वो नबी को सजदा कर रहे हैं, और कोई जानों में नहीं जाता था उससे, अब कैसे चला जाएगा भाई, इसलिए कि उस वक्त हुक्म नहीं था इसके खिलाफ, अब हुक्म है इसके खिलाफ। तो फिर इबादत का असल मफहूम क्या हुआ, इबादत का असल मफहूम तो हुक्म मानना हुआ ना, ठीक है। तो हजरत ने यहाँ पर उसका मफहूम लिख दिया है इलाह का, कि कोई ऐसा नहीं है कि जिसका हुक्म चले अल्लाह के साथ साथ, अल्लाह के भी चल रहा है इसका भी चल रहा है, नहीं, ठीक है। इज़ल लज़हबा, जबकि लज़हबा कुल्लु इलाहिम बिमा खलका, ठीक है, یوں ہوتا تو لے جاتا ہر حکم والا اپنی بنائی چیز کو. جی کیا اللہ تعالیٰ نے کیا شان ہے اللہ تعالیٰ کی نا بات کرنے کی, کہ اگر جو ہے نا وہ اللہ کے علاوہ کوئی دوسرا بھی ہوتا نا جس کا حکم, تو بھائی پھر ہر بندہ پھر اپنی جو ہے نا وہ ایک کیا کہتے ہیں ہوتا ہے نا کہ اپنی ایک ٹیریٹری بنا لیتا ہے ہر حاکم, ہے نا بھائی اس حاکم کی جو ہے وہ ٹیریٹری یہاں پر ہے, اس حاکم کی ٹیریٹری وہاں پر ہے, جہاں اس کا حکم چلتا ہے وہ اس کی ٹیریٹری ہے, ٹھیک ہے نا. تو اب اگر اللہ کا حکم جو ہے وہ کسی ٹیریٹری پہ چلتا اور اللہ کے علاوہ کسی دوسرے کا بھی حکم چلتا تو وہ اس کی الگ ٹیریٹری ہو جاتی, اللہ کی الگ ٹیریٹری ہو جاتی, ٹھیک ہے نا. اذا لذهب كل اله بما خلق, اپنی بنائی. اچھا اب یہاں پر بھی اللہ تعالیٰ نے نا بما یعنی خلقہ کا لفظ استعمال کیا, یعنی یہ جو حکم چلنا جس حکم چلنے کی یہاں پہ بات ہو رہی ہے نا, مطلق ٹائپ آف حکم, ایبسلیوٹ حکم, یہ ایبسلیوٹ حکم جو ہے یہ تو بھائی اپنی مخلوق پر ہی چل سکتا ہے کسی کا, ٹھیک ہے نا. جس کو اس نے تخلیق کیا ہے اس کے اوپر اس کا حکم چل سکتا ہے, جس کو اس نے تخلیق ہی نہیں کیا اس کے اوپر اس کا حکم کیسے چل سکتا ہے, ٹھیک ہے. تو فرمایا کہ اپنی ٹیریٹری الگ کر لیتا تو اس ٹیریٹری میں وہ کس کو لے کر کے جاتا, وہ صرف اس کو لے کر کے جاتا جس کو اس نے تخلیق کیا ہے نا. یعنی اللہ تعالیٰ نے نا ایسے الفاظ استعمال کیے ہیں کہ گویا کہ نا یہ آرگیومنٹ جو ہے وہ خود ہی اس کا گلا گھٹ جائے, رائٹ. یہ آرگیومنٹ جو ہے وہ خود ہی جو ہے نا وہ ختم ہو جائے کہ بھئی چونکہ اللہ کے علاوہ کسی نے تخلیق کیا ہی نہیں تو پھر جو ہے وہ کسی کا حکم بھی نہیں چل سکتا, اور جب کسی کا حکم نہیں چل سکتا تو پھر مسئلہ ہی کوئی نہیں, ٹھیک ہے. تو اذا لذهب كل اله بما خلق, ٹھیک ہے نا, اگر ایسا ہوتا نا یوں ہوتا تو لے جاتا ہر حکم والا اپنی بنائی ہوئی چیز کو, اپنی یعنی مخلوق کو لے جاتا اپنے ساتھ. ولعلا بعضهم على بعض, ہے نا, اور پھر اس کے بعد وہ اپنی ٹیریٹری سے یہاں پہ میزائل فائر کرتا, یہ اپنی ٹیریٹری سے یہ اللہ نعوذ باللہ جو معبود صاحب ہیں یہ ادھر سے ادھر فائر کرتے, پھر ان دونوں کے درمیان جو ہے نا وہ چڑھائی ہو جاتی, یہ اس پر چڑھائی کر دیتا, پھر وہ ڈیفنس کرتا, پھر یہ اس کے اوپر چڑھائی کر دیتا, جیسے روم اور فارس کے درمیان چلتا رہتا تھا یہ سلسلہ, ٹھیک ہے. لعلا کا مطلب چڑھائی کر دیتا, چڑھ دوڑتا اس کے اوپر ایک دوسرے کے, بعضهم على بعض, ٹھیک ہے نا. سبحان اللہ, اللہ تعالیٰ تو ان ساری کمیوں سے پاک ہے کہ اللہ تعالیٰ کے ساتھ کوئی دوسرا شریک ہو, کوئی دوسرا بھی تخلیق کرنے والا ہو, کوئی اللہ پر چڑھائی کر سکے, رائٹ. نہیں, اللہ تعالیٰ از پیور آف آل آف دیز فالٹس اینڈ ایشوز اینڈ سبحان اللہ, پاک ہے اللہ تعالیٰ کی ذات ان ساری باتوں سے. اما یصفون, جو کہ یہ لوگ جو ہے نا وہ اللہ تعالیٰ کی صفت کے طور پر جوڑتے رہتے ہیں اللہ تعالیٰ کے ساتھ, وصف یصفون, ٹھیک. اما یصفون, جو یہ لوگ جو ہے نا اللہ تعالیٰ کے ساتھ نعوذ باللہ جھوٹی جھوٹی صفتیں لگاتے رہتے ہیں, ٹھیک ہے, کہ اللہ تعالیٰ جو ہے نا فلانا کام نہیں کر سکتا تو اس نے کسی دوسرے کو ڈیلیگیٹ کر دیا ہے, آؤٹ سورس کر دیا ہے فلانے کام کو, دوسرا خدا جو ہے وہ یہ والا کام کرتا ہے اور تیسرا خدا جو ہے وہ والا کام کرتا ہے. یہ ساری جھوٹی جھوٹی صفتیں ہیں جو کہ ان لوگوں نے اللہ تعالیٰ کے بارے میں بنائی ہوئی ہیں. عالم الغیب, اللہ تعالیٰ جو ہے وہ تو غیب کا علم رکھنے والا ہے, الغیب یعنی سب کچھ جو چھپا ہوا ہے اللہ تعالیٰ کے پاس اس کا علم ہے, وہ عالم ہے ان سب کا. والشہادہ, اور جو کچھ ظاہر ہے یعنی ہمیں جو کچھ نظر آتا ہے اللہ تعالیٰ کے پاس اس کا بھی, یہ نہیں کہ صرف اللہ تعالیٰ کے پاس غیب کا علم ہے, جو ظاہر ہے جو شاہد ہے اس کا علم نہیں ہے, نہیں, غیب کا بھی علم ہے شاہد کا بھی علم ہے. فتعالی, بس وہ بہت اوپر ہے. اما یشرکون, اس سے جو کہ یہ لوگ شریک کرتے ہیں اللہ تعالیٰ کے ساتھ, یعنی اللہ تعالیٰ از بیونڈ اینڈ ابو آل آف دیز جھوٹے الزامات اور جھوٹے بہتان جو یہ لوگ اللہ تعالیٰ کے بارے میں لگاتے ہیں. فَسُبْحَانَهُ وَتَعَالَى ثُمَّ وَرَاءُ الْوَرَى ثُمَّ وَرَاءُ الْوَرَى ثُمَّ وَرَاءُ الْوَرَى. حضرت مجدد الفسانی رحمۃ اللہ علیہ نے کیا شان سے اللہ تعالیٰ کی تسبیح بیان کری کہ فَهُوَ سُبْحَانَهُ وَتَعَالَى, وہ تو سبحان ہے پاک ہے, وَتَعَالَى اور بلند ہے, ثُمَّ وَرَاءُ الْوَرَى پھر وہ اس سے بھی بلند ہے, یعنی جہاں تک ہم بلندی کا تصور کر سکتے ہیں کہ اللہ اتنا بلند ہے، اللہ تعالیٰ اس سے بھی بلند ہے. ثم وراء الورا، اور پھر اس کے بعد ہم تصور کرتے کرتے جہاں تک پہنچتے ہیں کہ اللہ، اچھا اللہ تعالیٰ اتنا بلند ہے، نہیں اللہ تعالیٰ اس سے بھی بلند ہے. ثم وراء الورا، اور یہ سلسلہ چلتا رہے گا، ہمارے تصورات اللہ تعالیٰ کی بلندی تک پہنچ نہیں سکتے، اللہ تعالیٰ اتنا بلند ہے. ٹھیک ہے نا، اللہ وہ ہے جو عقل میں نہ آئے، اللہ وہ ہے جو عقل میں نہ آئے، اور عقل وہ ہے جو اللہ تک پہنچائے. بلکہ الٹا ہے ویسے تو، عقل وہ ہے یعنی انسان کا انٹلیکٹ، تو وہ انٹلیکٹ کہلانے کے قابل ہے جو کہ اس کو اللہ تعالی کی طرف رہنمائی کرتی ہو کہ ہاں ایک اللہ ہے، اللہ ہی خالق ہے مالک ہے، اتنا تک تو عقل کر سکتی ہے. تو عقل کے اندر یہ صلاحیت اللہ نے دی ہے کہ وہ توحید کی گواہی دے سکتی ہے. اگر کوئی عقل توحید کی گواہی نہ دے تو وہ عقل کہلانے کے قابل ہی نہیں. ٹھیک ہے نا، تو عقل تو وہ ہے جو اللہ تک پہنچائے، اور اللہ وہ ہے جو عقل میں نہ سمائے. ٹھیک ہے، کیونکہ اگر کوئی عقل میں سما گیا نا تو وہ اللہ نہیں ہے، وہ غیر اللہ ہے، اللہ کا غیر ہے جو کہ آپ کی عقل میں سما گیا، سمجھ میں آ گیا اچھا اللہ ایسا ہوتا ہے، اور اللہ کی ساری حکمتیں مجھے سمجھ میں آ گئی ہیں، لگ پتہ گیا ہے مجھے سب کچھ، اللہ تعالیٰ کی ابتدا نعوذ باللہ کیسے ہوئی، انتہا کیسے ہوئی، اللہ تعالیٰ کی ابتدا یعنی اللہ تعالیٰ جو ازل سے ہے تو مجھے سب سمجھ میں آ گیا ہے کہ ازل سے ہے کا کیا مطلب ہے، اور اللہ تعالیٰ ابد تک ہے مجھے سب سمجھ میں آ گیا ہے کہ ابد تک ہے ہونے کا کیا مطلب ہے. جی نہیں، آپ کو کچھ سمجھ میں نہیں آیا، جو آپ کو سمجھ میں آیا نا وہ اللہ نہیں ہے، وہ اللہ کا غیر ہے جو کہ آپ کے سمجھ میں آ گیا. ٹھیک ہے، تو یہ ہے ہمارے پروردگار کی شان، ہم اس کے بندے ہیں اور ہمیں صرف بندگی سجتی ہے. ہمیں تکبر، ہمیں عجب، ہمیں غصہ، ہمیں شہوت جو شریعت کے دائرے سے باہر ہوں، یہ ساری باتیں، ہمیں کچھ نہیں سجتا، ہمیں صرف اور صرف بندگی سجتی ہے، اللہ کی بندگی. ٹھیک ہے، اللہ تعالیٰ ہمیں اپنے بندوں میں شامل فرما لے، قبول فرما لے، ہماری غلطیوں کو تائیاں جو بندہ بشر ہونے کی وجہ سے، کیونکہ ہمارے ساتھ شر لگا ہوا ہے، ہمارا نفس بھی ہمارے ساتھ ہے، شیطان بھی ہمارے پیچھے پڑا ہوا ہے، تو ہم بندہ بشر ہونے کی وجہ سے جو غلطیاں کوتاہیاں کر رہے ہیں، ہمیں ان غلطیوں کو مان لینے والا بنا دے، یعنی ہم اپنے غلطیوں کا اقرار کرتے رہے، مانتے رہے کہ ہاں مجھ سے غلطی ہو گئی، ہاں مجھ سے غلطی ہو گئی، اور اللہ تعالیٰ پھر ان غلطیوں کے اوپر ہماری مغفرت فرمائے. وآخر دعوانا ان الحمد للہ رب العالمین. السلام علیکم.